नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दुई कोरियाली नेताबीच ऐतिहासिक वार्ता, कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त बनाउने सहमति, दुई कोरियाबीच भएको सहमतिको नेपालद्वारा स्वागत।
मन्त्री परिषदद्वारा संघीय संसदको दोस्रो अधिवेशन वैशाख 23 गतेका लागि सिफारिश, राष्ट्रपतिले आह्वान गरेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन शुरू हुने।
चुनावमा हारको जिम्मा सभापतिले लिनुपर्ने कांग्रेस वरिष्ठ नेता पौडेलको भनाई, लामो समयसम्म नेता बोलिरहँदा कांग्रेस बैठक अझै केही दिन लम्बिने संकेत।
प्रदेश नम्बर 7 को नीति तथा कार्यक्रम सार्वजनिक, कृषि क्षेत्रको आधुनिकीकरणमा प्राथमिकता।
र आर्मीलाई हराउँदै मनाङ माई भ्याली गोल्ड कप फुटबलको फाइनलमा आईपीएल क्रिकेटमा कोलकाता विरूद्ध दिल्लीले पहिले ब्याटिङ गर्दै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.nt.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संसार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। दुई कोरिया बीच कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त बनाउने सहमति भएको छ। दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाली नेताबीच आज सीमा क्षेत्रमा भएको ऐतिहासिक भेटवार्तामा कोरियाली युद्ध अन्त्य गर्ने सहमति भएको छ। उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच सीमा क्षेत्र पनमुन जोममा रहेको पीस हाउसमा भएको वार्तामा सन् 1953 को युद्ध विरामलाई यही वर्ष शान्ति सम्झौतामा बदल्ने सहमति भएको छ। 1953 पछि आज पहिलो पटक भेटेका उत्तर र दक्षिण कोरियाका शीर्ष नेताले मुस्कानका साथ हात मिलाएर कुराकानी गर्दा र गार्ड अफ अनर आदान प्रदान गर्दा विश्वभर खुशियाली छाएको छ। आफ्नो देशको सीमा नागेर पहिलोपल्ट दक्षिण कोरियाली भूमिमा टेकेका उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली नेतासँग हात मिलाउँदै उहाँलाई डोर्याएर उत्तर कोरियाली भूमिमा टेकाउनु भएको थियो। सीमा क्षेत्रमा केही समय हात मिलाएर अनौपचारिक कुराकानी गरेका दुई देशका राष्ट्रपतिले त्यसपछि खुल्ला चोरमा वार्ता गरेको दृश्य अन्तर्राष्ट्रिय संचार माध्यमले देखाएका छन्। उत्तर कोरियाका नेता किम जोङ उन उत्तर कोरियाका गाउँ हुँदै सीमा क्षेत्रमा पुग्नु भएको हो। दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन पनि सोलबाट सड़क किनारामा बसेका हजारौं नागरिकलाई हात हल्लाउँदै पनमुन जोम पुग्नु भएको थियो। अन्तर्राष्ट्रिय स्तरबाटै ऐतिहासिक मानिएको यो वार्ताको समाचार संकलन गर्न विश्वभरका झण्डै 3,000 पत्रकार पनमुन जोम पुगेका छन्।
कुनै बेला एक रहेको कोरियाली प्रायद्वीपमा सन् 1910 देखि 1945 जापानले शासन गरेको थियो। दोस्रो विश्वयुद्धमा जापानले हतियार बिसाएपछि सोभियत संघको सेनाले उत्तरतिर र अमेरिकी सेनाले दक्षिणतिर कब्जा जमाएका थिए। सन् 1948 दुवै क्षेत्रले विवादका बीच गणतान्त्रिक हुने घोषणा गरे र स्वतन्त्र पनि भए। तर त्यसको दुई वर्ष पनि नपुग्दै सन् 1950 दक्षिण कोरिया र उत्तर कोरिया बीच युद्ध नै शुरू भयो। 3 वर्षसम्म चलेको युद्ध बिना सन्धि सम्झौता रोकियो, तर दुई देशबीच शत्रुता कायमै रहिरह्यो। सन् 1948 दुई कोरिया विभाजित हुँदा कतिपय परिवार नै विखण्डनमा परेका थिए। विश्व समुदायबाट टाढिएको उत्तर कोरिया आणविक हतियारको विकासमा लाग्यो भने दक्षिण कोरिया पूर्वाधार विकाससँगै समृद्धिमा अघि बढ्यो। गत वर्ष दक्षिण कोरियामा भएको ग्रीष्मकालीन खेलकुदमा उत्तर कोरियाले आफ्नो टीम पठाएपछि यी दुई कोरिया बीचको सम्बन्ध सुधारको दिशामा अघि बढेको थियो।
यसैबीच दुई कोरिया बीच आज भएको शान्ति वार्तालाई नेपाल सरकारले स्वागत गरेको छ। दुई कोरियाका शीर्ष नेताबीच भएको सहमति लगत्तै परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न र दुई देशबीच फेरि सुमधुर सम्बन्ध स्थापनाको लागि आजको वार्ता महत्वपूर्ण कदम भएको पनि जनाएको छ। नेपालले सधैँ दुई कोरियाको आर्थिक विकास र स्थायित्व चाहेको पनि परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री परिषदको आजको बैठकले संघीय संसदको दोस्रो अधिवेशन वैशाख 23 गते दिउँसो 4 बजे आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले अधिवेशन आह्वान सम्बन्धी निर्णय गरेको सूचना तथा संचार प्रविधि राज्य मन्त्री गोकुल प्रसाद बाँसकोटाले जानकारी दिनुभयो। राष्ट्रपतिले आह्वान गरेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन पनि शुरू हुनेछ। मन्त्री परिषदको निर्णयपछि संघीय संसद सचिवालयले 24 गतेदेखि नै बजेट पूर्वको छलफल शुरू हुने जानकारी दिएको छ। नयाँ संविधान अनुसार जेठ 15 गते बजेट पेश गर्नुपर्नेछ। त्यसको लागि 15 दिन अघि संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ। राष्ट्रपति भण्डारीले जेठ 1 गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पनि संसद सचिवालयले जनाएको छ। यस्तै आजको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणका क्रममा उद्घाटन गरिएको वीरगंजको एकीकृत भन्सार जाँच चौकीलाई भन्सार क्षेत्र तोक्न नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ। यस्तै आन्तरिक शान्ति तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने, वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा न्याय सेवाका सह न्यायाधिवक्ता रमादेवी पराजुलीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा पार्टीको हारको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताउनु भएको छ। केन्द्रीय कार्य समितिको बैठकमा आज नेता पौडेलले देउवाको असफलताले नै काँग्रेसले नसोचेको हार बेहोरेको भन्दै जिम्मेवारी लिनबाट देउवा पन्छिन नहुने बताउनुभयो। देउवाले आफ्नो पदलाई मात्रै ध्यान दिएको तर पार्टीको विषयमा खेलवाड गरेको पौडेलको आरोप छ। झन्डै 1.5 घण्टा बैठकमा बोलेका पौडेलले देउवाले चलाएको गुटका कारण काँग्रेसले हारेको भन्दै यसको गम्भीर समीक्षाको लागि र जिल्ला सभापतिहरूको बैठक बोलाउन पनि माग गर्नुभएको छ। यस्तै बैठकमा 2 घण्टा बोलेका नेता विजय कुमार गच्छदारले काँग्रेससँग तत्कालीन फोरम लोकतान्त्रिकको एकता हुँदा भएका सहमति कार्यान्वयन गर्न र नेपाली काँग्रेस छाडेर बाहिरिएका व्यक्तिलाई फेरि काँग्रेस फर्काउनु पर्नेमा जोड़ दिनुभएको छ। बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरूले लामो समय लिएर बोल्न थालेपछि काँग्रेस बैठक लम्बिने भएको छ। भोलि अरू पदाधिकारीले बोलिसकेपछि पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तयारी छ।
प्रदेश 7 को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। प्रदेश प्रमुख मोहनराज मल्लले यो आर्थिक वर्षका लागि 18 बुँदे अल्पकालीन नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। 7 नम्बर प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रदेश सरकारका केही नयाँ योजना भन्दा पनि संघीय सरकारले गर्दै आएका काम मुख्य प्राथमिकतामा परेका छन्। नीति तथा कार्यक्रममा मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार भर्ने नारासहित अनुत्पादक कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, एक गाउँ एक खाता कार्यक्रम सञ्चालन गर्ने लगायतका विषय समावेश भएका छन्। यस्तै मुख्यमन्त्री विपद राहत कोष स्थापना, गुनासो सुनवाई र सम्बोधनका लागि सबै मन्त्रालयमा टोल फ्री नम्बरको व्यवस्था गरिनुका साथै हेलो सीएम कार्यक्रम सञ्चालन गरिनेछ। यो नीति तथा कार्यक्रमले प्रदेश सरकारमा कानून निर्माणमा सहज हुने मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षको 3 महिनाका लागि आउने संक्षिप्त बजेट खर्च गर्न समस्या नहुने जानकारी दिनुभयो। यस बजेटले आउने आर्थिक वर्ष 2075-76 को नीति तथा कार्यक्रम ल्याउन सहज हुने मन्त्री भट्टको भनाइ छ। सरकारका तर्फबाट प्रदेशसभा बैठकमा पेश भएको नीति तथा कार्यक्रमको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने विरोध जनाएको छ।
यस्तै 3 नम्बरको प्रदेशसभाले राजधानीबारे सम्भाव्यता अध्ययन गर्न प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समिति गठन गरेको छ। हेटौँडामा आज बसेको प्रदेशसभा बैठकमा सभामुख सानु कुमार श्रेष्ठले 3 नम्बर प्रदेशको राजधानीका बारेमा सम्भाव्यता अध्ययन गर्नका लागि 13 सदस्यीय समिति बनाउनु भएको हो। समितिले 45 दिनभित्र सुझाव दिनेछ। राजधानी कायम गर्न माग गर्दै काभ्रे, नुवाकोट र भक्तपुरका सांसदले छुट्टा छुट्टै प्रस्ताव प्रदेश सभामा दर्ता गरेका छन्। सभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। आजको बैठकसँगै प्रदेश नम्बर 4 को पहिलो अधिवेशन पनि अन्त्य भएको छ।
गृहमन्त्री रामबहादुर थापा बादलले केही समूह तथा विदेशमा अस्थिरता निम्त्याउन लागि परेको भन्दै त्यस्ता व्यक्ति र समूहलाई निस्तेज पार्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। बुटवलमा भएको प्रदेश 5 अन्तर्गत प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले देशमा अस्थिरता निम्त्याउन खोज्ने विरूद्ध निर्मम भएर एक्सन लिन सुरक्षा निकायलाई निर्देशन पनि दिनुभयो। उहाँले धर्म, विभिन्न जात जाति र केही वादका नाममा अस्थिरता निम्त्याउने प्रयत्न भइरहेकोले त्यस्ता क्रियाकलापको सूक्ष्म रूपले अध्ययन गरेर कार्यवाही अघि बढाउन पनि आदेश दिनुभयो। मन्त्रालयले देशका 7 वटै प्रदेशमा सुरक्षा गोष्ठी गरी सुरक्षा रणनीति बनाउने उद्देश्यका साथ आज प्रदेश नम्बर 5 को अस्थायी मुकाम बुटवलमा गोष्ठी गरेको हो।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
हामी सबैको इच्छा
अनिवार्य निशुल्क आधारभूत शिक्षा
पाँचदेखि बाह्र वर्षका 3,13,000 बाल बालिका विद्यालय जाँदैनन्
देशभर अपाङ्गता भएका थुप्रै बाल बालिका विद्यालय भन्दा बाहिरै छन्
समावेशी शिक्षा नीति 2074 लागू भइसकेको अवस्थामा अपाङ्गता भएका बाल बालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्नु हामी सबैको दायित्व हो
त्यसैले हाल जारी भर्ना अभियानमा अपाङ्गता भएका बाल बालिकालाई विद्यालयसम्म पुर्याउन ढिलो नगरौं
अपाङ्गता भएका बाल बालिकालाई आजै विद्यालय भर्ना गराउ
जनचेतनाका लागि सीबीएम नेपाल
Himalayan Bank Limited. Vishwas ko saath.
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले दुई कोरियाली नेताबीच ऐतिहासिक वार्ता कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त बनाउने सहमति दुई कोरियाबीच भएको सहमतिको नेपालद्वारा स्वागत संघीय संसदको दोस्रो अधिवेशन वैशाख 23 गते बोलाउन सरकारद्वारा राष्ट्रपति समक्ष सिफारिश चुनावमा हारको जिम्मा सभापति देउवालले लिनुपर्ने कांग्रेस नेता पौडेलको भनाई लगायतका खबर प्रस्तुत
गर्यौं आधारभूत शिक्षा सञ्चालनको सबै अधिकार स्थानीय तहलाई दिए पनि प्रदेश र केन्द्र सरकारले नमूना कानून बनाएर दिन सकेका छैनन् स्पष्ट कानून नभएपछि स्थानीय तहका जनप्रतिनिधिले पाएको शिक्षक नियुक्ति सरुवा बढुवा गर्ने अधिकार पनि सदुपयोग गर्न पाएका छैनन् कानून अभावमा शिक्षाका कामबारे केन्द्र प्रदेश सरकार र स्थानीय तह नै अन्यलमा परेपछि विद्यालयका शिक्षक र प्रधानाध्यापक भने अलमलमा परेका छन् विष्णु विश्वकर्माको रिपोर्ट
अहिले जिल्ला शिक्षा कार्यालयलाई चाहिँ नि जिल्ला प्रशासन मात्रमा राख्ने अनि जिल्ला शिक्षा कार्यालयले पनि शिक्षकको नियुक्ति स्वरूपबाट नगर्ने स्थानीयले हामीलाई अधिकार छैन भन्ने एकदेखि आज 8 गते भयो 8 दिन भयो मेरो माध्यमिक शिक्षक खाली भयो 8,000 रुपियाँ मलाई घाट लाग्यो अब हेर्दै जाउँ कति 1,000 रुपियाँ घाट लाग्छ माध्यमिक शिक्षक नियुक्ति पाऊँ भनेर 1 गतेदेखि हामीले 2 गतेदेखि हामीले फाइल पेसेका छौँ रोहन अर्वलले हाम्रो अधिकार काम होइन भन्छ जिल्ला शिक्षा अधिकारीको रूपमा चाहिँ इकाइ प्रमुख अहिले प्रकाश सर हुन्छ कानून आउला पर्खिने सर भन्नुहुन्छ अब पर्खिने कति दिन
तिङलिङ्गाटारमा आवी काठमाडौँका प्रधानाध्यापक सरोज कुमार पाण्डे कानूनको अभावमा शिक्षक नियुक्त गर्न नसकेका पाण्डेले स्थानीय तहका जनप्रतिनिधि र जिल्ला शिक्षा कार्यालयसँग जवाफ मागेको महिनौ भइसक्यो उहाँलाई न स्थानीय तहका जनप्रतिनिधिले जवाफ दिन्छन् न त अस्तित्व भए पनि अधिकार विहीन भएको जिल्ला शिक्षा कार्यालयका अधिकारीले नै शिक्षक नियुक्ति र व्यवस्थापन नहुँदा सरकारी विद्यालयको गुणस्तर सुधार्न चुनौती थपिएका बेला काठमाडौँका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटा भने अहिले आत्तिन नहुने बताउनुहुन्छ कानून बनाउँदा केन्द्र प्रदेश र स्थानीय तहसँग बाँझिन नहुने सापकोटाको भनाइ छ
ऐन कानून कुरा गर्दाखेरि पनि अब संघीय ऐन बनाएको छैन संघीय ऐनसँग प्रादेशिक ऐन बाँधिनु हुँदैन प्रादेशिक स्थानीय ऐन बाँधिनु हुँदैन कमसेकम केही समय त धरे गरौँ भाव हामीले 20-30 वर्ष धरे गरौँ 4-5 महिना त धरे गरौँ एउटा ऐन आउँला अहिले स्पष्ट खाका निकाल्ला त्यसपछि त कसैलाई केही दुविधै हुँदैन
असारसम्म अस्तित्वमा रहने भए पनि जिल्ला शिक्षा इकाइका रूपमा रहेका जिल्ला शिक्षा कार्यालयले अहिले शिक्षक नियुक्ति सरुवा र बढुवा गर्न पाउँदैनन् चैत 28 गतेपछि संघीय संरचना अनुसार विघटन भएका जिल्ला शिक्षा कार्यालयलाई शिक्षक व्यवस्थापन बाहेकका काम गर्न मात्रै निर्देशन छ यस्तो अवस्थामा देशभर रहेका विद्यालय अभिभावक विहीन र पदपूर्ति हुने शिक्षक अन्यलमा छन् तर कानून निर्माणको जिम्मा पाएका शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय भने प्रारम्भिक मस्यौदामा छलफल गरिरहेको दावी गर्छन् संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शिक्षा विभाग हेर्ने सहसचिव पुरुषोत्तम नेपाल
हामीले शिक्षा मन्त्रालयसँग लगातार सहकार्य गरिराखेका छौँ शिक्षा मन्त्रालय र हाम्रो चाहिँ सहकार्य छ त्यो ऐन आइसकेपछि शिक्षा मन्त्रालयबाट टोलीहरू गठन भएको छ अहिले पनि एउटा मस्यौदा तयार गरेर अनि स्टेकहोल्डरसँग डिस्कसनमा लानुपर्छ भनेर हामीले चाहिँ स्थानीय शिक्षा ऐन र प्रादेशिक शिक्षा ऐन प्रदेशको शिक्षा ऐनको मस्यौदा तयार गरेर स्टेकहोल्डरको डिस्कसनमा लानु पर्ला त्यो डिस्कसनमा गइसकेपछि स्थानीय परिवेश अनुसार स्थानीय तहको सबै स्टेकहोल्डरलाई राखेर डिस्कसन गरेर अनि स्थानीय तहले ऐन बनाओस्
स्थानीय तहले पाएको अधिकारमा सबैभन्दा पेचिलो निकाय भनेकी विद्यालय शिक्षा सञ्चालन हो। यसअघि केन्द्र सरकार मातहतमा रहँदा गुणस्तर खस्किएर निकै आलोचित बनेको शैक्षिक निकाय स्थानीय तहमा कानून नहुँदा झन समस्यामा परेको छ। यस्तोमा सबै अधिकार पाएर पनि विधि र प्रक्रिया मिलाउन नसक्ने हो भने नागरिकलाई घर आँगनमै आएको हक अधिकार हात्ती आयो फुस्सा मात्रै नहोला भन्न सकिन्न।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढ़ी शुल्क नलिन निजी विद्यालयहरूलाई निर्देशन दिनुभएको छ। भक्तपुरमा पत्रकारसित कुरा गर्दै मन्त्री पोखरेलले आज विद्यालयले मनोमानी रूपमा शुल्क असुलेको गुनासो बढ़िरहेकाले विद्यालय शुल्क तत्काल अनुगमन गरेर शुल्क नियन्त्रण गर्न स्थानीय तहलाई आग्रह पनि गर्नुभएको छ। उहाँले स्कूलमा वा अरू कुनै पनि ठाउँमा विशिष्ट व्यक्ति आउँदा विद्यार्थीलाई लामबद्ध राख्ने चलन बढ़ेको भन्दै यस्तो नगर्न विद्यालयहरूलाई आग्रह गर्नुभएको छ। मन्त्री पोखरेल अस्ति मात्र गोर्खाको पालुङटार पुगेका बेला उहाँलाई स्वागत गर्न विद्यार्थी चर्को घाममा लामबद्ध थिए, जसको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो।
यसैबीच निजी विद्यालयले बढ़ाएको शुल्क वृद्धिको फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले आज देशैभरका स्थानीय सरकारलाई ध्यान आकर्षण पत्र बुझाएका छन्। बढ़ेको शुल्क फिर्ता लिन माग गर्दै 753 स्थानीय तहका प्रमुखलाई ध्यान आकर्षण पत्र बुझाइएको र त्यसको लागि स्थानीय सरकारसँग सहकार्य गर्न विद्यार्थी तयार रहेको जानकारी गराएको अनेरा सबयुगका प्रवक्ता आरसी लामिछानेले उज्यालोलाई जानकारी दिनुभयो। यस्तै सरकारी विद्यालयको गुणस्तर वृद्धि गर्न पनि विद्यार्थीले माग गरेका छन्।
आजदेखि कक्षा 12 को परीक्षा शुरू भएको छ। परीक्षामा देशभरिका 4,000 विद्यालयका 4,15,000 विद्यार्थी सहभागी छन्। साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित ग्रेड वृद्धि एवं आंशिक तर्फका परीक्षाका लागि देशभरि 1,051 परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा 27 गतेसम्म चल्नेछ। त्यस लगत्तै कक्षा 11 को परीक्षा वैशाख 30 गतेदेखि शुरू हुनेछ। परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षा सम्पन्न भएको 90 दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिनुभएको छ।
नारायणगढ़ मुगलिन सड़क खण्ड विस्तारको काम 90% सकिएको छ। अब 10% काम एक महिनामा सक्ने योजना रहेको नारायणगढ़ मुगलिन सड़क खण्ड विस्तार आयोजनाले जनाएको छ। आउँदो जेठ 16 गतेसम्ममा यो सड़क विस्तारको काम सकेर 17 गतेदेखि सहज रूपमा गाड़ी चल्न मिल्ने गरी काम भइरहेको सड़क आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो। उहाँका अनुसार 30 किलोमिटर सड़क क्षेत्रमा पहिलो चरणको कालोपत्री गर्ने काम सकिएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड निर्माण सम्पन्न भइसक्दा 350 मिटर छोटो पनि हुनेछ। अब 3 किलोमिटर सड़क खण्ड मात्रै कालोपत्र गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो। बाँकी रहेको 10% काम समयमै सक्नको लागि आयोजना र निर्माण कम्पनीको सक्रियता बढ़ेको छ।
नुवाकोटको देवीघाट जलविद्युत केन्द्र परिसरमा निर्माण हुने देशकै सबैभन्दा ठूलो सोलर प्लान्टको आज शिलान्यास गरिएको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको 25 मेगावाटको सोलर प्लान्टको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको छ। नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण हुन लागेको प्लान्टको काम 1 वर्षभित्रमा सकेर विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ। सोलर प्लान्ट मार्फत दिउँसो उत्पादन हुने बिजुली सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी, कालीगण्डकी ए, मध्य मर्स्याङदी, मर्स्याङदी, चिलिमे जस्ता अर्ध जलाशयुक्तको जलाशयमा दिउँसो पानी संकलन गरेर बिजुलीको माग बढ़ी हुने, बेलुकी र बिहान चलाउने प्राधिकरणको योजना छ।
दाङको घोराई उपमहानगरपालिकाले नगर क्षेत्रमा विमानस्थल निर्माणका लागि केन्द्रीय सरकारसँग समन्वय थालेको छ। नगर क्षेत्रमा तत्कालका लागि प्रदेश स्तरको र भविष्यमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन सकिने गरी केन्द्रीय सरकारसँग समन्वयको कार्य थालेको नगर प्रमुख नरूलाल चौधरीले जानकारी दिनुभयो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who knows you're one of a kind?
We do.
Unique, special, a standout. That's what you are. We get it. And that's why to us, doing what we do is about more than just helping you find just another job. It's about changing your world by fulfilling your unique professional goals. To us, it's about you.
Register with MeroJob.com today.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी फोन नम्बर 0140329162 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्व ज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ। लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संख्या तथा व्यापार राम्रो रहे पनि चालू आर्थिक वर्षको पहिलो आठ महिनामा यात्रु संख्यामा कमी आएको हो। अघिल्लो आर्थिक वर्षको पहिलो आठ महिनामा 145,000 यात्रु रहेकोमा आर्थिक वर्ष 2074-75 पहिलो आठ महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ 118,000 यात्रु मात्रै पुगेका निगमले जनाएको छ। तर आन्तरिक उडानतर्फ भने निगमका यात्रु बढेका छन्।
नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्धन समितिले प्रेस रजिस्ट्रार बालकृष्ण घिमरेलाई श्रमजीवी पत्रकारका सेवा शर्त सुविधा र न्यूनतम पारिश्रमिकको कार्यान्वयन सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघले 2074 साल असोज 10 गते दर्ता गरेको ध्यानाकर्षण पत्रको प्रगतिबारे जानकारी प्राप्त नभएको भन्दै समितिले प्रेस रजिष्ट्रारको फेरि आज ध्यानाकृष्ट गरेको हो। महासंघको माग बमोजिम तत्काल काम कारवाही गरी जानकारी प्राप्त नभएमा प्रेस रजिष्ट्रार विरूद्ध दबावका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने समितिका संयोजक रामप्रसाद दाहालले बताउनुभयो।
कर्णालीको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ मन्दिरको गएको वर्ष चोरी भएको सबैभन्दा ठूलो दत्तात्रयको मूर्ति प्रतिस्थापना गरिएको छ। चन्दननाथ मन्दिरमा रहेको चाँदीको 18 किलोको मूर्ति चोरी भएर पत्ता नलागेपछि भारतबाट त्यस्तै मूर्ति ल्याएर पितलको मूर्ति प्रतिस्थापन गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समिति जुम्लाका सचिव रमानन्द आचार्यले जानकारी दिनुभयो। 2073 साल मंसिर 11 गते राति चाँदीको 18 किलोको दत्तात्रयको मूर्तिसहित 21 मूर्ति चोरी भएकोमा अन्य मूर्तिहरू जुम्लाको साबिकको देपाल गाउँ गाविसको एक जंगलमा बेवारिसी अवस्थामा पाइए पनि दत्तात्रयसहित 6 मूर्ति अहिलेसम्म भेटिएका छैनन्।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियमित स्वास्थ्य जाँच गराउने 2 मुनिका बालबालिकालाई प्रोत्साहन भत्ता दिन थालेको छ। आमाले 4 गर्भ जाँच गरेको, बालबच्चाले सबै खोपको मात्रा पूरा गरेको र जन्म दर्ता गराएको लगायतका मापदण्ड पूरा गरेको आधारमा प्रति बच्चा महिनाको 1,000 रुपियाँका दरले प्रोत्साहन भत्ता वितरण शुरू गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो।
मेरो पनि भन्नु छ,
नुवाकोटमा नेपालको सबैभन्दा ठूलो सोलर प्लान्ट बन्न लागेको खबर सुनेर राकेश सुवेदी उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, खबर सुन्दा त खुशी नै लाग्यो, तर सोलर ऊर्जा कतिको प्रभावकारी छ त्यसमा पनि ध्यान दिनु पर्ला। सोलर बत्ती राखेपछि 6 नपुग्दै नबिग्रियोस्।
यही विषयमा मित्रबन्धु ढकाल लेख्नुहुन्छ, भनेपछि अब जल विद्युत नचाहिने भो होइन त, सरकारले किन सामान खरिदमा रकम खर्च गरेको होला, उद्घाटनको दिन पनि सामान टिक्छन् कि टिक्दैनन्, संघीय गणतन्त्रको विकास भनेको यस्तै रहेछ।
वैदेशिक रोजगारमा मलेसियामा गएका सिन्धुपाल्चोकका प्रकाशको शव नेपाल ल्याएको र त्यो शवलाई पशुपति आर्यघाटसम्म लगेको भिडियो सहितको सामग्री उज्यालो अनलाइनमा पढेर र हेरेर विशाल पाण्डे दुःख व्यक्त गर्दै लेख्नुहुन्छ, के गर्नु, आफ्नो देशको स्थिति यस्तै छ, एक मुठी सास पनि अर्काको देशमा चुकाउनु पर्ने कस्तो विडम्बना हामी नेपालीको।
यही विषयमा मधु पौडेल लेख्नुहुन्छ, प्रति व्यक्ति आमदानी $1,000 पुगेको देशका नागरिक खाडीमा गएर कसरी मरिरहेका छन्, सरकार कहाँ छ कुन्नी, कहिले देख्छ नागरिकका पीड़ा।
अनि रोजन तामाङ लेख्नुहुन्छ, तस्करी हुन लागेका तर बरामद गर्न सफल छुन्। सरकारको ढुकुटीमा भण्डारण गरियो कि भाग भण्डा।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019002 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कार्यक्रममा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रितु थेवे र जानुका दुवाडी। नेपाल दर्पणमा अब विदेशका खबर। दुई कोरियाका शीर्ष नेताबीच आज भएको ऐतिहासिक वार्तामा कोरिया प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने सहमति भएको खबर हामीले शुरूमा नै प्रस्तुत गरिसकेका छौं। त्यसैले अर्को विदेशको खबरतिर लागौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिङपिङ बीच आज भेटवार्ता भएको छ। अनौपचारिक भ्रमणका क्रममा चीन पुगेका मोदी र शी जिङपिङ बीच हुवाई प्रान्तको राजधानीमा भेटवार्ता भएको हो। दुई महिनापछि औपचारिक भ्रमणका रूपमा चीन जाने तालिका हुँदाहुँदै पनि मोदी आकस्मिक रूपमा बेजिङमा जानुभएको थियो। उहाँहरूबीच आज एक्लै एक्लै भेटवार्ता भएको हो। भेटमा भारतीय प्रधानमन्त्री मोदीले यस्ता अनौपचारिक भ्रमणले दुई देश बीचको सम्बन्ध थप सुधार हुने भन्दै सन् 2019 भारतमा चीनिया राष्ट्रपतिको यस्तै भ्रमण भएमा आफू खुशी हुने बताउनु भएको छ। चीनमा पाएको माया र सम्मानप्रति धन्यवाद दिँदै मोदीले भारत र चीनको सम्बन्ध थप चम्किने पनि विश्वास व्यक्त गर्नुभएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मनाङ मर्स्याङदी क्लब इलाममा चलिरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। इलामको ठूलो टुणी खेलमा आज भएको खेलमा नेपाल आर्मीलाई 1-0 हराएर मनाङ उपाधि नजिक पुगेको हो। मनाङलाई जिताउन एकमात्र गोल अञ्जन विष्टले गरे। मनाङले उपाधिका लागि भोलि हुने थ्री स्टार र सशस्त्र प्रहरीको एपीएफ क्लब बीचको खेलको विजेतासित प्रतिस्पर्धा गर्नुपर्नेछ।
एसियन भलिबल महासंघ एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल चौथो भएको छ। आज बंगलादेशको मिरपुरमा भएको खेलमा तेस्रो स्थानका लागि भएको खेलमा साबिकको विजेता किर्गिस्तानसँग 25-20, 25-22 र 25-20 को प्रतिस्पर्धात्मक सेटमा पराजित भएपछि नेपाल चौथो स्थानमा रहेर प्रतियोगिता टुङ्ग्याएको हो। तर नेपाली टोलीका ओपन स्पाइकर मानबहादुर श्रेष्ठ खेलका उत्कृष्ट स्पाइकर घोषित भएका छन्।
र इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अहिले कोलकाता नाइट राइडर्स विरूद्ध दिल्ली डेयरडेभिल्सले ब्याटिङ गरिरहेको छ। दिल्लीले ताजा स्थितिमा 3.2 ओभरको खेल सकिँदा बिना क्षति 35 रन बनाएको छ। दिल्लीका पृथ्वी शॉ 18 र कोलिन मुन्रो 17 रन बनाएर खेलिरहेका छन्। लगातार टीमले खराब प्रदर्शन गरेपछि कप्तान त्यागेका गौतम गम्भीर अहिलेको खेलमा छैनन्। उनको ठाउँमा कोलिन मुन्रो ओपनिङमा आएका हुन्। दिल्ली 6 खेलमा जम्मा 1 जितेर 2 अङ्कसहित तालिकाको पुछारमा छ। 6 खेलबाटै 3 खेल जितेर 6 अङ्क बटुलेको कोलकाता चौथो स्थानमा छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दुई कोरियाली नेताबीच ऐतिहासिक वार्ता। कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त बनाउने सहमति। दुई कोरिया बीच भएको सहमतिको नेपालद्वारा स्वागत।
मन्त्री परिषदद्वारा संघीय संसदको दोस्रो अधिवेशन वैशाख 23 गतेका लागि सिफारिश। राष्ट्रपतिले आह्वान गरेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन शुरू हुने।
चुनावमा हारको जिम्मा सभापतिले लिनुपर्ने कांग्रेस वरिष्ठ नेता पौडेलको भनाई। नेता लामो समय बोल्दा कांग्रेस बैठक अझै केही लम्बिने संकेत।
प्रदेश 7 नीति तथा कार्यक्रम सार्वजनिक। कृषि क्षेत्रको आधुनिकीकरण प्राथमिकतामा।
आर्मीलाई हराउँदै मनाङ मर्स्याङदी क्लब माई भ्याली गोल्ड कप फुटबलको फाइनलमा। आईपीएल क्रिकेटमा कोलकाता विरूद्ध दिल्ली पहिले ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सशिन्द्र गौतम र सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।